بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے پاکستان میں آصف علی زرداری کا 5 سالہ عہد صدارت اور پاکستان میں جمہوریت کا استحکام. اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جی ہاں، نئی روایات قائم کی، جمہوریت پر آنچ نہیں آنے دیں گے. وقت پڑا تو ہر حال میں میاں صاحب کا ہم ساتھ دیں گے، اگر جمہوریت پر کوئی وقت پڑا تو ہم حکومت کے ساتھ رہیں گے. یہ وہ الفاظ اور یہ وہ جملے ہیں جن کو ادا کرنے کے ساتھ ساتھ آصف علی زرداری، جو اب پاکستان کے سابق صدر بن چکے ہیں، ایوان صدر سے رخصت ہوئے. پاکستان کی جمہوری تاریخ میں یہ ایک نیا باب اور سنہری باب ہے کہ کسی بھی پہلے صدر نے اپنی جمہوری مدت اور آئینی مدت پوری کی ہے 66 سالہ تاریخ میں. ظاہر ہے کہ یہ وہ یادگار لمحہ تھا اور یہ وہ تاریخ ساز لمحہ تھا کہ جس پر پاکستان کا میڈیا، پاکستان کے عوام، سیاسی حلقے سبھی فخر کر رہے تھے اور سبھی خوشیاں محسوس کر رہے تھے. اور یقینی طور پر پاکستان کی جمہوری تاریخ کے لیے اور خود پاکستان کی جمہوریت کے لیے، پاکستان کی ڈیموکریسی کے لیے اور وہاں کے سیاسی عمل کے لیے یہ ایک خوش آئند آغاز ہے. ظاہر ہے کہ جب الوداعی تقریب منعقد ہوئی تو وہاں پر تمام تر سیاسی جماعتوں کے رہنما، سیاسی شخصیات، سول اور فوجی اعلی قیادت بھی وہاں پر موجود تھی، اور اس بات کا ایک بار اعلانیہ بھی اور کنایتن بھی عزم اور ارادے کا اظہار کیا گیا کہ جمہوریت کی بقا اور اس کو جاری رکھنے کے لیے ہر طرح کی کوشش جاری رکھی جائے گی. جہاں آصف علی زرداری نے اس عزم کا اعلان کیا کہ ہم جمہوریت پر آنچ نہیں آنے دیں گے، وہیں ان کی الوداعی تقریب میں وزیر اعظم پاکستان میاں نواز شریف نے بھی صدر، جو اس وقت صدر تھے اور اب سابق صدر ہو چکے یعنی آصف علی زرداری، ان کو بہت ہی اچھے اور خوبصورت لفظوں میں خراج تحسین پیش کیا. بہرحال اس وقت کی کم سے کم صورتحال یہ ہے کہ پاکستان میں ہر حلقہ اور ہر طبقہ یہی محسوس کر رہا ہے کہ مفاہمت اور جمہوریت کو آگے بڑھانے کا جو عزم دونوں بڑی جماعتوں کی طرف سے ظاہر کیا گیا ہے، وہ پاکستان میں جمہوری عمل کے لیے ایک نیک شکن ہے. اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر ہمارے ساتھیوں نے یہاں پر ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے مہمانوں کی خدمت میں حاضر ہوتے ہیں.
پاکستان کے صدر آصف علی زرداری 8 ستمبر 2013 کو اس ملک کی جمہوری تاریخ میں اپنی آئینی مدت پوری کرنے والے پہلے منتخب صدر ہونے کے اعزاز کے ساتھ ایوان صدر سے رخصت ہو گئے. اس موقع پر پاکستانی فوجی دستے نے انہیں گارڈ آف آنر پیش کیا. آصف علی زرداری جنرل ریٹائرڈ پرویز مشرف کے اقتدار چھوڑنے کے بعد 6 دسمبر 2008 کو بھاری اکثریت سے پاکستان کے صدر بنے تھے. آصف علی زرداری پیپلز پارٹی کے شریک چیئرمین کی حیثیت سے بھی ذمہ داریاں نبھاتے رہے. 1988 میں پیپلز پارٹی کے اقتدار میں آنے کے بعد آصف علی زرداری کی سیاسی زندگی کا باقاعدہ آغاز ہوا. پاکستان کی سیاست میں آمد کے بعد آصف علی زرداری پر کرپشن کے مختلف الزامات بھی لگے. آصف علی زرداری نے مختلف مقدمات میں تقریباً 11 سال جیل میں کاٹے اور 2004 میں تمام مقدمات سے بری ہونے کے بعد ان کو رہا کیا گیا. 27 دسمبر 2007 کو بینظیر بھٹو کے قتل کے بعد آصف علی زرداری نے کو چیئرمین کی حیثیت سے پیپلز پارٹی کی قیادت سنبھالی اور انتخابات میں پیپلز پارٹی پاکستان کی سب سے بڑی جماعت بن کر سامنے آئی. صدر مشرف کے استعفے کے بعد 6 ستمبر 2008 کو آصف علی زرداری بھاری اکثریت سے پاکستان کے 11ویں صدر منتخب ہوئے. صدر مملکت آصف علی زرداری نے صدارتی عہدے کی آئینی 5 سالہ مدت مکمل کرتے وقت کہا کہ وہ ایک مطمئن شخص کے طور پر یہ عہدہ چھوڑ رہے ہیں. اسلام آباد میں الوداعی تقریب میں انہوں نے کہا کہ ہم کئی مسائل کے حل میں وہ نتائج حاصل نہیں کر سکے جو کرنے چاہیے تھے، ہمیں اس کا اعتراف ہے، میں نے یہ عہدہ سنبھالنے کے فوراً بعد کہا تھا کہ ہم شہ سرخیاں بنانے نہیں بلکہ تاریخ بنانے آئے ہیں اور یہ میں نے حاصل کر لیا ہے۔ صدر آصف علی زرداری کے دور صدارت میں کئی اہم تبدیلیاں ہوئیں۔ پاکستان کے آئین میں 18ویں ترمیم کی گئی جس کے نتیجے میں صدر کے بہت سے اختیارات پارلیمنٹ کو تفویض کر دیے گئے۔ اس ترمیم کے تحت سابقہ عامروں کے متعدد اقدامات کالعدم قرار دیے گئے، فوجی صدر مشرف کی 17ویں ترمیم اور لیگل فریم ورک آرڈر کو منسوخ کر دیا گیا۔ اس کے نتیجے میں پاکستان کے صدر کے پاس اسمبلیاں توڑنے کا اختیار نہ رہا اور 58(2)(b) نامی معروف قانون ختم ہو گیا۔ 20ویں آئینی ترمیم میں آزاد الیکشن کمیشن کے قیام کو یقینی بنایا گیا، یہ بھی آصف علی زرداری کے دور صدارت کی اہم تبدیلی شمار ہوتی ہے۔ خارجہ پالیسی کی سطح پر بھی آصف علی زرداری کی کارکردگی کی تعریف کی جاتی ہے۔ اس دور میں پاکستان کے روایتی حریف ہندوستان سے تعلقات میں بہتری آئی اور ہندوستان کو پسندیدہ ترین ملک کا درجہ دینے پر اتفاق رائے ہوا، لیکن عملی طور پر ابھی اہم اقدامات کی ضرورت باقی ہے۔ ہندوستان سے تعلقات میں بہتری اس لیے بھی اہم ہے کہ آصف علی زرداری کے دور صدارت میں ہی ممبئی حملوں کا واقعہ پیش آیا، جس کے بعد دونوں ملکوں کے تعلقات تشویشناک موڑ پر پہنچ گئے تھے۔ صدر آصف علی زرداری کے دور میں امریکہ کی بن لادن کے خلاف ایک طرفہ کارروائی بھی دونوں ممالک کے درمیان کشیدگی کا باعث بنی۔ اسلامی جمہوری ایران کے ساتھ گیس پائپ لائن معاہدے کو حتمی شکل دی گئی، جسے پاکستان میں توانائی کے شدید بحران کو دیکھتے ہوئے بہت اہم پیش رفت سمجھا جاتا ہے۔ اس پروجیکٹ پر امریکہ کو اعتراض ہے اور اسی وجہ سے یہ پروجیکٹ تعطل کا شکار رہا ہے۔
جناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی۔ صدر زرداری جو صدر اب نہیں بلکہ سابق صدر ہیں، اپنے عہدے سے سبکدوش ہو چکے ہیں اور انہوں نے اپنی آئینی جمہوری مدت پوری کر لی ہے اور پاکستان کے ممنوع حسین نئے صدر بن چکے ہیں۔ انہوں نے کل اسلام آباد ایوان صدر میں اپنے عہدے کا حلف بھی اٹھا لیا ہے۔ بہرحال پاکستان کی تاریخ میں یہ ایک یادگار، شاندار اور تاریخ ساز لمحہ تھا، کل کا دن اور اس سے پہلے یعنی پرسوں کا دن، جب ایک صدر رخصت ہوا اور دوسرے شخص نے عہدے صدارت سنبھالا۔ چلتے ہیں اسلام آباد، جہاں پر ہمارے اسٹوڈیو میں موجود ہیں پاکستان کے سینئر صحافی جناب یاور بخاری صاحب۔ السلام علیکم جناب۔
السلام ورحمۃ اللہ وبرکاتہ۔
جی یاور بخاری صاحب، کل اور پرسوں کا دن اسلام آباد میں کیسا رہا اور لوگوں کے تاثرات کیا تھے؟ ظاہر ہے کہ جو ہم ذرائع ابلاغ میں دیکھ رہے ہیں، میڈیا میں دیکھ رہے ہیں، اخبارات میں دیکھ رہے ہیں، تو ہر طرف سے خوشی خوشی تعریف ہی تعریف ہو رہی ہے کہ وہ پہلے شخص اور پہلے صدر ہیں آصف علی زرداری، جنہوں نے اپنی آئینی جمہوری مدت پوری کی ہے۔ اب اس کے بعد عام خیال، عام تاثر اور لوگوں کو توقعات کیا ہیں پاکستان میں جمہوریت کے تعلق سے اور جمہوری عمل کے تعلق سے؟
جی بالکل، یہ دیکھیں، یہ ایک تاریخی حقیقت ہے کہ لولی لنگڑی جو جمہوریت ہوتی ہے وہ بہترین آمریت سے اچھی ہوتی ہے، کیونکہ آمریت میں عوام کے جو حقوق ہوتے ہیں وہ سلب کیے جاتے ہیں اور جمہوریت میں عوام کو حقوق دیے جاتے ہیں اور عوام ہی کی حکومت عوام کے اوپر ہوتی ہے، تو اس لیے جمہوری دور کو کسی بھی ملک کا روشن دور کہا جاتا ہے اور اس ملک کے لیے بہترین دور کہا جاتا ہے۔ بدبختی سے پاکستان میں اب تک کے 66 سالوں میں 30 سال سے زیادہ جو ہے وہ جمہوریت کی بجائے آمریت مسلط رہی ہے اور جمہوری حکمرانوں کو، جمہوری جو حکومتیں آئیں ان کو کام نہیں کرنے دیا گیا۔ کچھ ایسی انسٹیٹیوشنل پابندیاں تھیں کہ سیاستدانوں کے اوپر قدغنیں لگتی رہیں، سیاستدانوں کو کوڑے بھی لگائے گئے، جیلوں میں بھی رکھا گیا اور سیاستدانوں کی حکومتیں بھی جو دستور انہیں دیتا تھا اور وہ منتخب ہو کے آتے رہے، ان کی حکومتیں بھی پوری نہیں ہونے دی گئیں اور ان کی آئینی مدتیں پوری نہیں ہونے دی گئیں۔ یہ جو پہلی حکومت پاکستان میں منتخب حکومت نے، منتخب پارلیمنٹ نے 5 سال پورے کیے اور اس کے بعد منتخب صدر جو ہیں آصف علی زرداری اپنی آئینی مدت پوری کر کے گئے۔ میں یہ سمجھتا ہوں کہ اس میں جہاں پاکستان کی حکومت کا جو عمل دخل تھا اس سے بڑھ کر پاکستان کی جو اپوزیشن ہے، حزب اختلاف جو آج حزب اقتدار بن چکی ہے، ان کا بھی بڑا کردار ہے کہ انہوں نے جس حوصلے کے ساتھ، جس تحمل اور برداشت کے ساتھ اس حکومت کے ساتھ چلے اور ماضی سے سبق سیکھتے ہوئے، ماضی سے جو انہوں نے جو درس لیا، اس درس کے تحت انہوں نے اس حکومت کا ساتھ دیا اور اس حد تک مخالفت میں نہیں گئے جس حد تک پہلے جاتے تھے، اور خود سیاستدان ہی فوج کو وہ دعوت دیا کرتے تھے کہ اب آپ کب آئیں گے، جب یہ ملک ٹوٹ جائے گا یا جب یہ ملک جو ہے یہ ختم ہو جائے گا آپ اس وقت آئیں گے، تو فوج کو مجبوراً پھر آنا پڑتا تھا۔ تو میں یہ سمجھتا ہوں کہ یہ جو بھی ہوا ہے اس کے پیچھے اگر میں محترمہ بے نظیر بھٹو کی فہم و فراست اور ان کی جو ان کی دانش مندی تھی اس کا ذکر نہ کروں تو یہ بخیلی ہوگی، کیونکہ انہوں نے ہی اس جمہوریت کا، یہ جو جمہوری دور گزرا ہے، اس کی بنیاد رکھی، اور میاں محمد نواز شریف کے ساتھ انہوں نے لندن میں جو ڈائیلاگ کیے اور وہاں پر جو انہوں نے آل پارٹیز کانفرنسیں بلائیں اور وہاں پر جو میثاق جمہوریت انہوں نے تیار کیا، اس میثاق جمہوریت کا یہ نتیجہ تھا کہ یہ حکومت جو ہے یہ 5 سال پورے کر سکی، اور سیاستدانوں نے بھی تحمل اور برداشت کے ذریعے اس حکومت کو برداشت کیا۔ وہ اس لیے کہ اگرچہ یہ موجودہ حکومت جو ہے اس کو آصف علی زرداری اور ان کی پارٹی جو ہے وہ ٹرانزیشنل پیریڈ کہتے ہیں کہ آمریت سے جمہوریت کی طرف یہ ایک ٹرانزیشنل پیریڈ تھا، تو اس میں وہ ان کے پاس اگرچہ اپنے ایکسکیوزز ہیں کہ وہ عوام کے لیے ظاہر ہے کہ کوئی جو اس 5 سالہ دور حکومت میں نظم و نسق کی کمی رہی ہے، دہشت گردی کا پاکستان شکار رہا ہے، یہ چیزیں تو تھیں، عوام میں بے روزگاری، بھوک، غربت، افلاس اور یہ چیزیں موجود تھیں اور ان کا تدارک کے لیے کوئی اتنا زیادہ اہمیت نہیں دی گئی، لیکن جمہوریت کے استحکام کے لیے بہت کام کیا گیا۔ اس کے لیے آصف علی زرداری نے، دیکھیں اگرچہ وہ ایوان صدر میں بیٹھے تھے، انہوں نے بڑا کارنامہ کیا کہ انہوں نے جو صدر کے پاس حکومتیں توڑنے کے جو اختیارات ہوتے تھے وہ تمام اختیارات پارلیمنٹ کو واپس دے دیے، اور صدر کو جو ہے وہ ایک جو سیریمونیل جو ہے عہدہ رکھا کہ ٹھیک ہے۔ ہاں چونکہ وہ پاکستان کی بڑی پارٹی کے سربراہ بھی تھے تو ظاہر انہی کی حکومت تھی مرکز میں، اور ایک صوبے میں بھی ان کی حکومت تھی، بلوچستان میں بھی کسی حد تک ان کی حکومت تھی، تو اس لیے وہ آصف علی زرداری کا عمل دخل تو لوگ اس پہ تنقید کرتے ہیں کہ اس حکومت میں رہا ہے، لیکن جب انہوں نے اپنے ہاتھ کاٹ کے پارلیمنٹ کو مضبوط کر دیا، پارلیمنٹ کو توانا کر دیا، تو اس کے باوجود بھی ابھی بھی سیاستدانوں پہ بہت جو ہے بھاری ذمہ داری عائد ہوتی ہے کہ اس جمہوری دور کی، اس جمہوریت کی جس کی
بہت شکریہ جوار صاحب،
بنیادوں میں محترمہ بینظیر بھٹو جیسی لیڈر کی کا خون بھی شامل ہے اور ان کی فہم و فراست بھی شامل ہے، اس کو یہ رکھیں۔ تو آصف علی زرداری نے یہ سب سے پہلے جو ہے آتے ہی اس وقت دیکھے بلوچستان کے جو حالات تھے، بلوچستان کے حالات پہ انہوں نے، حالانکہ وہ آمریت کے پیدا کردہ حالات تھے، آمریت کا جو 9 سالہ دور تھا اس کے پیدا کردہ حالات تھے، انہوں نے آتے ہی بلوچ قوم
جی میں پھر حاضر ہوں گا جاوید صاحب آپ کی خدمت
معافی مانگنے کے
جی معاف کیجیے گا، اس وقت کافی دیر سے منتظر ہیں ہمارے کراچی اسٹوڈیو میں جناب ڈاکٹر پرویز شفیع صاحب، سینئر تجزیہ نگار ہیں، اسی طرح ہمارے لندن اسٹوڈیو میں موجود ہیں ڈاکٹر اعجاز حسین صاحب جو عالمی امور کے ماہر اور خاص طور پر پاکستان کے حالات پر بھی گہری نظر رکھتے ہیں، دونوں سے بھی ہماری گفتگو ہوگی۔ تو اس وقت فی الحال کراچی چلتے ہیں جہاں پر ڈاکٹر پرویز شفیع صاحب موجود ہیں، السلام علیکم جناب۔ ڈاکٹر صاحب آپ کی آواز تھوڑی کم آ رہی ہے، ہم بہت ہی معذرت کے ساتھ آپ سے گزارش کریں گے کہ بلند آواز میں بولیں تو ہم تک اور ہمارے ناظرین تک آپ کی بہتر آواز پہنچ سکے گی۔ برا میں آپ سے یہ پوچھنا چاہوں گا کہ الوداعی تقریب کے موقع پر آصف علی زرداری صاحب نے کہا کہ ہم نے روایات قائم کی ہیں، ہم نے جمہوریت کو بچایا ہے، وہ کون سی روایات ہیں جو انہوں نے قائم کی، کس کی طرف اور کن روایتوں کی طرف اشارہ تھا جن کا انہوں نے ذکر کیا ہے اپنے اس خطاب میں؟
ان کا جو دور ہے، آصف علی زرداری جو ہمارے پریزیڈنٹ ہیں تھے، ابھی استعفیٰ دے کے گئے ہیں، ان کا جو دور تھا ज़्यादा सियासतदान जो हैं ख़ास तौर पर उनकी पार्टी के, वो तो बहुत तारीफ़ करेंगे उनकी कि उन्होंने मुल्क को बचा लिया। ज़ाहिर है जो दूसरे सियासतदान हैं जो उनके मुखालिफ थे वो कहेंगे कि जी इन्होंने मुल्क को तबाह कर दिया या अच्छा नहीं सोचा। लेकिन ये कि एक न्यूट्रल और एक आम मुसलमान या एक आम पाकिस्तानी की हैसियत से अगर देखा और सोचा जाए कि आखिर इनके 5 साल की होने की वजह से मुल्क और कौम को क्या फ़ायदा हुआ और क्या नहीं हुआ, तो इसमें कोई शक नहीं है कि उनकी जो सियासत थी, जो सो कॉल्ड नाम जो मुफाहमत और सबको साथ में लेके चलने की जो सियासत थी वो काफ़ी हद तक कामयाब रही। और उन्होंने तकरीबन हर बंदा, हर सियासतदान और हर पार्टी जो उनसे नाराज़ होती थी या किसी तरीके से उनके मफाद के ख़िलाफ़ काम करती थी तो उसको उन्होंने मिलाया और मिला के उसको 5 साल पूरे किए। लेकिन जहाँ तक पाकिस्तान के मफाद का ताल्लुक़ है तो उसमें आप देखेंगे तमाम इदारे जो हैं, वो चाहे वो स्टील मिल हो या शिपिंग कॉरपोरेशन हो या और दूसरे जितने भी इदारे हैं, रेलवे हो, वो सारे के सारे जो हैं काफ़ी हद तक वो तबाह हो गए और वो ऑलमोस्ट बैंकरप्सी की तरफ जा रहे हैं। तो और उनकी वजह से जो पाकिस्तान के ऊपर जो कर्ज़ा और पैसों का जो बोझ पड़ा है वो पाकिस्तान उस नुकसान का मुस्तहमिल नहीं हो सकता और इसी वजह से हमको IMF और वर्ल्ड बैंक के पास जाना पड़ रहा है और उनसे कर्जे लेने पड़ रहे हैं। इसी तरह पाकिस्तान के ऊपर जो उन्होंने बैंकों से कर्जे लिए हैं उनकी मिसाल आप है। तो ये दो पहलू हैं जिसके जिसको एक तरीके से बैलेंस करके इंसान को देखना चाहिए। लेकिन जहाँ तक ओवरऑल इनका जो असर है या माशरे पे या कौम के ऊपर इनका असर हुआ है उसका ज़्यादा नुकसान हुआ है और कम फ़ायदा हुआ है। मुख्तसरन मैं ये कह सकता हूँ कि उन्होंने इस तरह से अपना वक्त गुजारा है।
जी बहुत शुक्रिया। मैं फिर हाजिरूंगा आपकी खिदमत में। इस वक्त टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान पीपल्स पार्टी की सीनियर रहनुमा मोहतरमा शैला रजा साहबा। अस्सलाम वालेकुम मोहतरमा।
वालेकुम
अस्सलाम। जी मोहतरमा, इस वक्त पाकिस्तान के अखबारात और मुख्तलिफ सियासी हलके और ज़राए बलाग और मीडिया जाहिर है कि एक सुनहरे बाब की तरफ इशारा कर रहा है जिसका आप सबको अंदाज़ा है कि कल पाकिस्तान के नए सदर ने अपने ओहदे का हलफ उठाया, उससे पहले पहली बार पाकिस्तान की जमहूरी तारीख में किसी सदर ने अपने आइनी जमहूरी मुद्दत पूरी की। जाहिर है कि एक बहुत बड़ी बात है और एक बहुत बड़ा कारनामा है किसी भी जमहूरी मुल्क और किसी भी जमहूरी अमल में। पाकिस्तान पीपल्स पार्टी की एक सीनियर लीडर की हैसियत से मैं आपके तासुरात जानना चाहूँगा कि वो क्या कारनामे थे और वो आसिफ अली जरदारी और पाकिस्तान पीपल्स पार्टी की वो क्या पॉलिसी थी कि जिसकी वजह से पाकिस्तान की तारीख में पहली बार ऐसा हुआ कि किसी सदर ने अपनी जमहूरी आइनी मुद्दत इस तरह से मुकम्मल की हो।
जी बहुत शुक्रिया। सबसे पहले तो आपका कि आपने मुझे इस प्रोग्राम में शामिल किया जहाँ पे इस तरह के तजिए हो रहे हैं कि कल सदर अब इस्तीफा दे के चले गए। तो पहली बात तो मैं यही चाहूंगी कि जरा पॉलिटिकल माइंडेड लोग अगर ले लें तो ज्यादा अच्छा होता है। तो सदर मुमलिकत ने इस्तीफा नहीं दिया, ये इलेक्टेड सदर थे जिन्होंने पाकिस्तान की तारीख में पहली दफा अपनी आइनी मुद्दत पूरी की है। और जहां तक बात है तो ये एक ऐसी गवर्नमेंट थी जिसमें गवर्नमेंट पार्टी जो है वो 344 के ऐवान में सिर्फ 126 अफराद के साथ बैठी हुई थी और 126 अफराद के साथ कुछ एक पार्टी ANP को छोड़ के तमाम वो पार्टीज बैठी हुई थी जो किसी न किसी हवाले से डिक्टेटर के साथ रही थी। और ये एक बहुत मुश्किल वक्त था और ये एक ऐसा हंग पार्लियामेंट थी कि अगर जरा सी भी फरासत तो पहम से काम ना लिया जाता तो वो पार्टीज जिनको हमने बड़ी मुश्किल से राजी किया कि नहीं आप आए इलेक्शन में और इलेक्शन ही वाहिद हल है मसाइल का, वो अगर हम ये कदम ना उठाते तो पहले तो कोशिश यही थी कि इस मुल्क में इलेक्शन ना हो। हमने इलेक्शन का ऐलान किया, हैसियत नए लीडर पार्टी के, पीपल्स पार्टी ने कहा कि नहीं हम इलेक्शन में जाएंगे और इसी तारीख को जाएंगे। वो और बात है कि फिर गवर्नमेंट ने उसको आगे किया उस वक्त की, फिर हमने तमाम लीडर्स को तैयार करा। हमारे लिए ये बड़ा सुनहरी मौका था कि हम अकेले इलेक्शन में चले जाते, जो आज मैंडेट दिया गया किसी और पार्टी को इससे ज्यादा लेकर आते, लेकिन हम इलेक्शन में गए। और उसके बाद हमने जो पाकिस्तान के ऊपर एक बदकिस्मती की तलवार हमेशा लटकी रहती थी कि यहाँ के इलेक्टेड हाउस को जो है एक इलेक्टेड लोगों का इलेक्टेड नुमाइंदा जो है एक जुम्बिश कलम से गिरा देता था और फिर मुल्क 10-10-12 साल की डिक्टेटरशिप में चला जाता था। हमने उस रिवायत को खत्म किया, 58-2 भी खत्म की, और जो फर्द वाहिद के पास इख्तियारात थे वो हमने इलेक्टेड रिप्रेजेंटेटिव को दिए, वजीर आजम को दिए। आज जो है वो मुस्तहकम जमहूरियत है। एक डिक्टेटर जो कि जिसके पास अवामी सपोर्ट नहीं होती, वो ये चाहता था कि ये पाबंदी लगा दे कि दो दफा के बाद वजीर आजम नहीं बन सकते, ही नहीं बन सकते। आज कौम ने दिखाया कि वो ये चाहते हैं कि किसको वजीर आजम बनाए। तो दूसरी बात यह है कि अहमद की जो है, जो कि डिक्टेटर अपनी भरपूर कोशिशों के बावजूद नहीं करा सका था, ये जब ही हो सकता था जब एक ऐसी पार्टी जो है वो इख्तदार में हो, एक ऐसा सदर ऐवान सदर में मौजूद हो जिसकी पार्टी चारों सूबों में जड़े रखती हो। और फिर हमने NFC कराया और कंकरेंट लिस्ट का खात्मा हुआ, सूबों को जो है वो ऑटोनॉमस हुए, ऑटोनॉमस बॉडी हुए। और आज तो हमें इसका फायदा नजर इतना नहीं आता, लेकिन जैसे जैसे डिवोल्यूशन ऑफ पावर कंप्लीट होगा, जो कि कमेटी पिछले उसमें बनी थी कि इस दौर में वो कंप्लीट करेगी, सूबों को हम देखेंगे कि फायदा हुआ। दूसरी बात ये कि हमने खारजा पॉलिसी स्टेयर की, और भुट्टो साहब ये चाहते थे कि हम जो है रशिया, तुर्की, ईरान और चाइना की तरफ देखें। हमने उन्हीं की तरफ देखना शुरू किया, जिसमें हमारी बहुत बड़ी पता जो है जिसको हम समझते हैं पीस पाइपलाइन और गवादर, और इसके अलावा हमारी यूएई सॉरी यूरोपियन मार्केट में और अमेरिकन मार्केट में वो एक्सेस मिला हमारी 85 आइटम्स को, जो परवेज मुशर्रफ पूरे अरसे कोशिश करता रहा और उसे नहीं मिल सका। और जो बहुत बड़ा कारनामा है वो ये है कि जो हमसे मोहतरमा बेनजीर भुट्टो ने कहा था कि मालाकंड और सवाब में पाकिस्तान का झंडा नहीं लहरा रहा, हमने कंसेंसस बिल्ड किया और 17 में से 15 जगह विकेट कराई, और आज हमारे मुल्क में मालाकंड में जो है वो झंडा है पाकिस्तान का। और मैं ये समझती हूँ कि इसके अलावा मेरे भाई ने एक बात की, स्टील मिल की, तो स्टील मिल अभी भी खसारे में है, जब से नई गवर्नमेंट आई है वो 6 करोड़ के खसारे में जा चुकी है। हम 6 अरब रुपए के, हमने भी बेल आउट पैकेज दिया था, उन्होंने भी दिया। पूरी दुनिया जानती है कि पूरी दुनिया में स्टील के जो बड़ी बड़ी जिन्हें कहना चाहिए मिल्स हैं वो खसारे में है, मित्तल से लेके सब। और जहां तक बात है रेलवे की, तो साद रफीक साहब बहुत अच्छी तरह बता सकते हैं कि कब आखिरी इंजन खरीदे गए थे, क्या हमारे पास पैसे थे। और जहां तक बात है PIA की, तो जी हमें भी मालूम था कि अगर निष्कारी कर दी जाए तो PIA उठ सकता है, हमें यूनियन ने इजाजत नहीं दी, हम यूनियन पे बिलीव करते हैं। इसके अलावा ये कि हम IMF के बाद 1.5 साल के बाद गए थे और हमने आवाम को सब्सिडीज दी थी, और जो हमारा हमें ये कहते हुए आए थे वे कि हम कशकोल तोड़ देंगे, इनफैक्ट वो छोटे कशकोल की बात कर रहे थे क्योंकि उन्होंने बड़ा लेना था, ताहिर लाहूती उड़ा दिया उन्होंने और बड़ा कशकोल लेके वो 503 अरब रुपए भी छापे उन्होंने, अपने हजब मंशा लोगों को पैसे दिए, सिंध को भूल गए, सिंध में बहुत इस वक्त लोड शेडिंग है। और जो उनका दावा था कि जी वो सर्कुलर डेट खत्म करके लोड शेडिंग खत्म कर देंगे, वो नहीं कर सके। जो उनका दावा था कशकोल तोड़ देंगे, वो उन्होंने ज्यादा से ज्यादा कर्जा लिया। और जो मैं समझती हूँ कि एक और जो उन्होंने ताजा कारनामा किया है, मैं समझती हूँ कि उससे अब मुल्क में दहशतगर्दी भी बढ़ेगी, क्योंकि जब आप 100-100 लोगों के कातिल को जो एक जिनके हुकुम पे और जिनकी प्लानिंग से ब्लास्ट होते हैं आप उनको छोड़ेंगे, तो फिर आपको पूरे मुल्क की जेलें खोल देनी
जी। मैं फिर हाजिर हूँ आपकी खिदमत में मोहतरमा यार बुखारी साहब। कहा यह जाता है कि मुफाहमत की पॉलिसी थी आसिफ अली जरदारी साहब की और उनकी पार्टी की, जिसकी वजह से पार्लियामेंट ने भी अपनी जमहूरी मुद्दत और आइनी मुद्दत पूरी की, हुकूमत ने भी, और खुद सदर ने अपनी मुद्दत जो जमहूरी और आइनी थी वो पूरी की। अब इस मुफाहमत की पॉलिसी को जो उनके मुखालिफ हलके हैं वो ये कहते हैं कि शायद ये मीसाक़े जमहूरियत का ही कहीं ना कहीं से कोई हिस्सा है कि 5 साल हमने अपनी हुकूमत और मुद्दत पूरी की, अब हम आपको मौका देते हैं। और जिस तरह से नवाज शरीफ साहब ने उनको खराज तहसीन पेश किया आसिफ अली जरदारी साहब को, और आसिफ अली जरदारी ने जिस तरह से ये कहा कि हम अगर जमहूरियत पर वक्त पड़ा तो हुकूमत के साथ खड़े होंगे, तो इस तरह के बयान से इनके नाकदीन और मुखालिफिन ये कहते हैं कि ये मिसाक़े जमहूरियत का ही एक सिलसिला और हिस्सा है, क्या इसको सही माना जाए?
जी देखें, इसमें मैं तो समझता हूँ इसमें बुराई ही क्या है, इसमें बुराई तो कोई नहीं है। कोई इसमें जो नाकदीन ये कहना कहते हों कि इन्होंने बारियां लगाई हुई हैं, तो बारियां जाहिर है कोई ऊपर अंपायर भी तो होगा, कोई अंपायर जो है वो बारी देगा कि भाई आप इसको बारी देनी है, आप इसको बारी देनी है। वो अंपायर तो पहले बताएं वो अंपायर कौन है जो जिसने बारियां मानी है और उस अंपायर की सब मानते हैं और ये बारियां लगा रहे हैं, ऐसी कोई बात नहीं होती है। ये तो एक सियासी, मैं समझता हूँ कि जो बयानात होते हैं उस हद तक होता है। नो डाउट मैं ये समझता हूँ, एज ए जर्नलिस्ट मैं ये समझता हूँ कि मिसाक जमहूरियत जो है वही इस जमहूरियत की बुनियाद है, और ये जो जमहूरी दौर शुरू हुआ है पाकिस्तान का, उसका रोशन पहलू सारी दुनिया ने देख लिया, पाकिस्तान के अवाम ने देख लिया कि पहली मर्तबा पाकिस्तान की तारीख में 5 साल हुकूमत ने पूरे किए और 5 साल सदर ने भी पूरे किए, और ये खुशकुन लम्हात सब ने टेलीविजन पर देखे कि नए सदर जो हैं वो भी उसी तमतराक से आए जो उनके जाने वाले थे। तो ये जो चीज़ है, ये बारियों लगाने वाली पे तो मैं तस्लीम नहीं करता हूँ, क्योंकि इलेक्शन हुए हैं, फेयर इलेक्शन हुए हैं, जिस हद तक इलेक्शन ये फेयर हो सकते थे ट्रांजिशनल पीरियड में, मैं समझता हूँ उसमें ये फेयर इलेक्शन हुए हैं। इन इलेक्शन पे आप कोई फरिश्ते तो आ नहीं सकते कि वो फरिश्ते आए और वो इलेक्शन करवाएं, कहीं ना कहीं छोटी मोटी जो धांधली होती है वो हुई होगी, या कहीं ना कहीं जो इंस्टीट्यूशनल रोल होगा वो इंस्टीट्यूशनल रोल भी प्ले किया गया होगा, ये हो सकता है। लेकिन ये जमहूरियत इसी तरीके से ही ये जो है ये छलनी से निकलेगी तो ये आइंदा पाकिस्तान के जमहूरियत के इस्तेमाल की तरफ जाएगी, क्योंकि ये जो 5 साल हुकूमत हुई है ये उसी मुफाहमत के तौर पर सियासतदानों ने सबक हासिल किया है कि अगर हम एक दूसरे की टांगे खींचने पे लगे रहें तो फिर सियासतदानों को मिलता क्या है, 10-10 साल की जलावतनी, 12-12 साल की जलावतनी। अवाम तो एक बंदा नहीं निकलता इनके पीछे, फिर जब ये आमरियत आ जाती है तो लोग खुशियां मनाते हैं, और फिर उसी तरह आमरियत को जब 9-10 साल हो जाते हैं फिर लोग उससे बेदार हो जाते हैं, फिर यही सियासतदान जो है ये अपनी जद्दोजहद जो उन्होंने जारी रखी होती है आमरियत के खिलाफ ये आते हैं और फिर ये करते हैं।
बहुत शुक्रिया,
बड़ी बदबख्ती रही है कि जब भी आमरियत खत्म हुई, एक तो उनको क्रेडिट जाता है कि उनकी जद्दोजहद के साथ हुई और खत्म होती है, लेकिन उसके फौरन बाद पाकिस्तान जब मुश्किल हालात होते हैं पाकिस्तान पीपल्स पार्टी को हुकूमत मिलती रही है, तो पाकिस्तान पीपल्स पार्टी ने अपना इस दफा जो मैं समझता हूं, मैं एज ए जर्नलिस्ट, मैं एज ए गैर जानिबदार, मैं ये समझता हूं कि उन्होंने जो एक मुल्क के लिए, जो सियासतदान मुल्क के लिए कर सकते हैं, मैं समझता हूँ आसिफ अली जरदारी ने बहसियत सियासतदान अपना किरदार भरपूर तरीके से निभाया।
बहुत शुक्रिया साहब, बहुत शुक्रिया।
जो वो कर सकते थे लोग
जी, बहुत शुक्रिया आपका। चलते हैं लंदन स्टूडियो, जहाँ पर मौजूद हैं आलमी उमूर के माहिर और खास तौर पर पाकिस्तान के हालात पर गहरी नजर रखने वाले डॉक्टर एजाज हुसैन साहब। अस्सलाम वालेकुम जनाब।
जी वालेकुम अस्सलाम।
डॉक्टर साहब, मैं ये पूछना चाहूंगा कि ये जो अमल मुकम्मल हुआ है 5 साल जमहूरी पाकिस्तान में, और जिस तरह से पाकिस्तान पीपल्स पार्टी की हुकूमत ने और खुद आसिफ अली जरदारी साहब ने अपनी आइनी मुद्दत पूरी की है, और लोगों का ये कहना है कि ये मुफाहमत की उनकी पॉलिसी थी जिसकी वजह से 5 साल तक ये जमहूरी अमल अच्छे तरीके से चला, और अब जब ये इंतकाल इकतदार का अमल अब मुकम्मल तौर पर मुकम्मल हो चुका है, तो क्या ये समझा जाए कि पाकिस्तान पीपल्स पार्टी और उनमें ख़ास तौर पर आसिफ अली जरदारी साहब की यह पॉलिसी पाकिस्तान में आइंदा जमहूरियत को इस्तेहकाम और दवाम बख्शने में अहम रोल प्ले करेगा?
जी शुक्रिया। एक ही सवाल में, एक ही सांस में आपने पता नहीं कितने सवाल पूछ डाले, और वक्त भी मेरे ख्याल थोड़ा रह गया अब।
जी जी,
मैं ये बताना चाहता हूं कि پارلیمنٹری ڈیموکریسی میں کسی بھی حکومت کے کامیاب یا ناکام ہونے کو جانچنے اور اس کو ناپنے کے لیے جو آلہ استعمال کیا جاتا ہے، جو انڈیکیٹرز استعمال کیے جاتے ہیں، وہ پانچ ہیں۔ ایک تو دیکھا جاتا ہے کہ اکانومی اس نے کیسے رن کی ہے، دوسرا یہ ہے کہ فارن پالیسی میں کیا کیا فیصلے کیے ہیں اس نے، ان کی کیا ان کے نتائج کیا نکلیں گے، اور شارٹ ٹرم میں اور لانگ ٹرم میں۔ پھر یہ کہ لا اینڈ آرڈر اور نیشنل سیکیورٹی میں اس نے کیا کارنامے سر انجام دیے ہیں۔ پھر دیکھا جاتا ہے کہ لیجسلیشن کیا ہوئی ہے، پارلیمنٹ نے اپنا رول کیا پلے کیا ہے، اور پانچواں جو انڈیکیٹر جو ہے وہ ہے سوشل سیکٹر کو، جس میں دو چیزیں بڑی بڑی آتی ہیں، ایک تو ہے ہیلتھ کی فیسلٹیز اپنی قوم کو فراہم کرنی، اور دوسرا یہ ہے کہ ایجوکیشن کے مواقع جو ہیں ان دونوں پہ بیس کرتے۔ تیسری چیز ہے وہ ہے کہ جاب اپرچونیٹیز یوتھ جو ہے اس کے لیے کیا ہے۔ تو ان پانچ انڈیکیٹرز کو دیکھتے ہوئے اگر آپ آؤٹ گوئنگ پیپلز پارٹی کی حکومت کا تجزیہ کرنے لگیں تو ان پانچوں فرنٹ پہ بڑی بری طرح وہ شکست کھائی ہے انہوں نے، اور اس وقت جبکہ پانچ برس ان کو بالکل کھلی چھٹی دی تھی، کوئی بھی انٹرنل یا ایکسٹرنل فورس ان کے حکومت چلانے میں کسی طرح سے بھی امپیڈیمنٹ یا رکاوٹ نہیں تھی، پوری طرح خود مختاری سے وہ حکومت کرتے رہے ہیں پانچ برس میں۔ پانچ برس میں دیا کیا ان پانچ انڈیکیٹرز میں؟ اکانومی دیکھ لیجئے، آج پاکستان پر 80 ارب ڈالر کا قرضہ چڑھ چکا ہے، اور 60 روپے کا ڈالر ہوا کرتا تھا 2008 میں، جب پیپلز پارٹی کی حکومت نے چھوڑا تو یہ 99 یا 98 روپے پر چلا گیا۔ تو یہاں سے دیکھ لیجئے کہ ڈی ویلیو کتنی کرنسی ہوئی اکانومی کو دیکھنے کے لیے، اور ڈیٹ کو دیکھ ان کے ساتھ اندازہ لگایا جا سکتا ہے۔ اگلی چیز دیکھیے فارن پالیسی میں، فارن پالیسی میں پہلے 2-3 برس تو انہوں نے ایک تھوڑا بہت پڑھا لکھا آدمی شاہ محمود قریشی کی شکل میں چلایا، جس نے کچھ حد تک، لیکن دیکھیے 2011 میں جب ان کو چینج کیا تو انہوں نے جو خاتون فارن منسٹر لگا دی، وہ بیچاری نے بی اے کیا ہوا تھا مینجمنٹ میں اور ہوٹل مینجمنٹ میں، فارن پالیسی کی بیچاری ڈیفینیشن سے بھی وہ واقف نہیں تھی، لہذا نہ کوئی وہ ڈیسیشن کر سکیں، وہ اپنے مہنگے بیگ اور مہنگے سوٹ دکھا کے اپنا وقت، کیٹ ماس یہاں پہ کیٹ واک کرتی ہے ماڈل اس کی طرح، اس نے 2 برس گزار دیے۔ تو فارن پالیسی پہ پاکستان پیپلز پارٹی کی حکومت نے کسی قسم کی کوئی ایسے ڈیسیشن نہیں کیے کہ جس کا آگے 5 یا 10 برس میں قوم کو اس کا کوئی ثمر یا پھل ملے، کوئی ڈائریکشن ہی نہیں تھی فارن پالیسی کی۔ اگلی چیز ہے لا اینڈ آرڈر پہ دیکھ لیجئے، اب اس وقت پاکستان میں پچھلے 10 برسوں سے دیکھیے تقریباً 47,000 لوگ جو ہے لقمہ اجل بن گئے ہیں، اس میں یہ سیکٹیرین کرائسس جو ہے بہت عروج پہ پہنچا۔ کراچی میں دیکھیے کہ تقریباً پچھلے 5 برس میں ایوریج 9 سے 10 لوگ روزانہ مارے جاتے رہے ہیں، اسی طرح کوئٹہ میں دیکھیے سیکٹیرین وائلنس بہت زیادہ ہوئی، اور پیپلز پارٹی کے پاس جس بندے کو انہوں نے انٹیریئر منسٹر لگایا اس کی ٹوٹل کیپیسٹی اور انڈرسٹینڈنگ پولیس کے ایک سب انسپیکٹر سے زیادہ، وہ ایوالو ہی نہیں ہوا ایز اے ہیومن بینگ، وہ دیکھیے اس نے وقت ضائع 5 سال کیا، اور کوئی بغیر کسی پلان کے اس نے یہ 5 برس گزار دیے۔ تو لا اینڈ آرڈر بھی آپ کے سامنے کیا ہوا کیا نہیں، بھتا مافیا اور دیکھ لیجیے قبضہ مافیا، اغوا برائے تاوان، کلنگ، ٹارگٹ کلنگ، سیکٹیرین کلنگ، بم بلاسٹ، کسی چیز پہ بھی وہ کنٹرول نہیں کر پائے۔ اگلی چیز آتی سوشل سیکٹر اور ہیلتھ سیکٹر میں، دیکھیے ڈاکٹرز کی آئے دن ہڑتالیں چلتی رہیں پورے پاکستان میں، اور ہیلتھ کا ایشو دیکھ لیجئے، انمپلائمنٹ کا دیکھ لیجئے، ایجوکیشن سیکٹر دیکھ لیجئے، یہاں پہ کچھ کام نہیں ہوا۔ لیجسلیشن میں دیکھیے کہ پاکستان میں ٹیررزم کو ادھر پولیس پکڑتی ہے اور عدالتیں جو ہیں وہ ایویڈنس اور استغاثہ کے کمزور ہونے کی وجہ سے انہیں چھوڑنا پڑتا ہے، کیونکہ کوئی ایویڈنس نہیں اسٹرانگ ہوتی، تو لا آف ایویڈنس جو ہے اس پہ کوئی ریفارم نہیں ہوا، اس پہ کام نہیں ہوا، لیجسلیشن بہت کم ہوئی ہے 5 برس میں۔ تو یہ ہے وہ آپ دیکھ لیجئے جو ڈوسیئر نظر آتا ہے پچھلی گورنمنٹ کا۔
ڈاکٹر صاحب میں آپ سے پوچھنا چاہوں گا،
روزی نظر
میں آپ سے پوچھنا چاہوں گا،
لیکن میں یہاں پہ کمپیئر کرتا جاؤں کہ اگر آپ اس سے کمپیئر کریں کہ دیکھیے 3 ماہ میں اس حکومت نے کیا کیا، یہ دیکھیے ان کو پاکستان کے سمجھ لیجئے کہ سب سے مضبوط صوبے میں، جو کہ پاکستان کا 2/3 سمجھا جاتا ہے، پنجاب میں حکومت 5 برس انہوں نے چلائی، تو 5 برس میں چھوٹے بھائی اگر چیف منسٹر تھے تو بڑے بھائی کو کچھ ہوم ورک تو کرنا چاہیے تھا۔ دیکھیے مہذب قوموں میں پارلیمنٹری ڈیموکریسی میں جب کوئی پرائم منسٹر یا کوئی حکومت جو حکومت بناتی ہے کوئی پارٹی، تو جو اپوزیشن کی پارٹی ہوتی ہے वो एक शैडो कैबिनेट लेके आती है। शैडो कैबिनेट में हर डिपार्टमेंट और हर मिनिस्ट्री के ऊपर एक वो अपना वॉच डॉग सा लगाते हैं ऑपोजिशन, और होमवर्क करती रहती है कि उसने इकोनॉमी पे क्या अपडेट, गवर्नमेंट की खामियां देखती है, फॉरेन पॉलिसी पे देखती है, दिफाई पॉलिसी पे देखती है, सोशल सेक्टर पे देखती है, इसी तरह लेजिस्लेशन में देखती है जहां खामियां गवर्नमेंट की होती है अपना।
डॉक्टर एजाज साहब,
वो इस लेवल पे अपना पेपर वर्क करती है कि कल को अगर इलेक्शन जीतकर उसे हुकूमत बनानी पड़े तो उसे फिर वो ट्रांजिशन पीरियड 3, 4, 5, 6 माह जाया ना करने पड़े, ताकि वो गैप जो आ जाता है तो पॉलिसीज का तसलसल खराब हो जाता है। तो पहले दिन ही जब हुकूमत करे तो होमवर्क 5 बरस का किया हुआ हो और वो आके आराम से सीमलेस तरीके से ट्रांजिशन करके वो अपना हुकूमत चलाए। लेकिन पाकिस्तान में ऐसी कल्चर नहीं थी। नवाज शरीफ साहब के पास पूरे 5 बरस थे कि होमवर्क चलाते, अपने 5-6 एडवाइजर लगाते जो काम करते। लेकिन आज देखिए, अगर फॉरेन पॉलिसी नहीं थी पीपल्स पार्टी के पास तो आज इस हुकूमत के पास तो फॉरेन मिनिस्टर भी नहीं है। एक साहब 80 बरस के हैं और दूसरे देख लीजिए, उनको तारिक फातमी साहब जो असिस्ट करते हैं वो 2.5 दिन से भी कम जो है वो अम्बेसडर रहे यूनाइटेड स्टेट्स में। तो देखिए, ये तो फॉरेन पॉलिसी होती है, दिस इज एन आर्ट ऑफ सटलिटीज।
डॉक्टर साहब, मैं आपसे एज
अ डिप्लोमैट, आपको नेशन के लिए बहुत कुछ करना होता है। इंटरनल आपकी जो इम्प्लीकेशंस है उसे आप एक्सटर्नल तरीके पे लोगों के सामने करनी होती है।
डॉक्टर एजाज साहब, वक्त हमारे पास बहुत ही कम बचा है।
आप पे ऊपर आयद हो रही होती है उनका आपने ट्रांसलेट करके लोकल इंटरनली बताना पड़ता है कौम को। तो डायरेक्शन इस पीपल्स पार्टी के पास भी कुछ नहीं। मैं आपको थोड़ा सा बताता चलूं,
देखिए वक्त हमारे पास अब बहुत कम रह गया है,
जो है खत्म हुई दुनिया में।
पर बहुत ही माजरत चाहता हूं आपसे, डॉक्टर परवेज शफी साहब, मेरी आवाज सुन रहे हैं आप? अगर मेरी आवाज सुने तो मेरा सवाल आपसे यह है कि जो नए सदर हैं उन्होंने सदर मुंतखब होने से पहले
जी आ रही है आपकी
जी बात। ममनून हुसैन साहब ने सदर मुंतखब होने से पहले भी और सदर मुंतखब होने के बाद भी, यानी अल्लाह बर्दारी की तकरीब से पहले कहा था कि मैं कराची के हालात को मामूल पर लाने की पूरी कोशिश करूंगा। जाहिर है कि कराची शहर है, हया इकतसादी एतबार से, तजारती एतबार से और हर एतबार से पाकिस्तान का सबसे बड़ा शहर है। अगर कराची में अमन है तो एक तरह से पूरे पाकिस्तान की तरक्की और पेशरफ्त की वो जमानत है। तो आप क्या समझते हैं कि नए सदर ममनून हुसैन साहब इस ताल्लुक से कितने अहम और ठोस फैसले कर सकेंगे?
पार्लियामेंट्री डेमोक्रेसी में सदर का जो किरदार है बनिस्बत डिक्टेटर के या पहले जैसे मुशर्रफ का होता था, तो अब वो रोल और वो अथॉरिटी और वो पावर अब उनको हासिल नहीं है। आसिफ जरदारी के ज़माने में उन्होंने ये पावर जो थी पार्लियामेंट्री, जहाँ पे फॉर्म ऑफ गवर्नमेंट थी पार्लियामेंट में, वहाँ ट्रांसफ़र कर दी थी। तो इसलिए उनका रोल उस हवाले से इतना ज़्यादा नहीं होगा, जबकि जो गवर्नमेंट है नवाज शरीफ की या उनके जो एडवाइज़र या कैबिनेट हैं वही ज़्यादा इसके ऊपर लीड रोल लेंगे और वही इस चीज़ को आगे बढ़ाएंगे कि भाई वो अमन हासिल कर सकते हैं कराची में, दहशतगर्दी ख़त्म कर सकते हैं, लोगों की जान और माल की हिफाजत कदरे जो है ज़्यादा कर सकते हैं। तो ये चीज़ें गवर्नमेंट का है काम, बजाय इसके कि वो सदर इसमें लीड रोल ले, क्योंकि हमने सदर का जो रोल है, पावर है, वो बहुत कम कर दी है जैसे कि पार्लियामेंट्री डेमोक्रेसी में होना चाहिए। लिहाजा अब ये कि बात आ जाती है कि हुकूमत इस सिलसिले में क्या कर रही है, और जैसे एजाज हुसैन साहब ने कहा कि उन्होंने पिछले 5 साल में कोई होमवर्क नहीं किया, कोई तैयारी नहीं की। नतीजा ये कि जैसे ही वो आए हैं और आने के बाद इतने महीने गुजर भी चुके हैं, लेकिन अभी तक वो खुद कंफ्यूजन का शिकार हैं। और APC जो अभी उन्होंने बुलाई है, ये पहली दफ़ा जो है एक सतही तौर पे तो ये खुश आइन बात है, लेकिन यही सारे सियासतदान जो हैं एक दूसरे की टांग खींचने के बजाय शुरू से ही मिसाके जमहूरियत का मुआहदा होने से पहले ही मिलजुल के आमरियत के ख़िलाफ़ काम करते और अपना जो है कैपेबिलिटी और अपनी जो फनी जो कैपेबिलिटी है उसको बढ़ाते, तो आज जो कराची में या सारे पाकिस्तान में ये हालात हैं वो ना होते। तो असल मसला ये है कि हमारे जो सियासतदान हैं वही इस काबिल नहीं है कि वो उनका विजन उनकी सोच इतनी बड़ी नहीं है। जैसे अभी आज नवाज शरीफ साहब ने कहा कि जो ईरान पाकिस्तान की जो गैस पाइपलाइन है उसके बारे में हम दोबारा सोच रहे हैं या उसके बारे में ही लो हुज्जत कर रहे हैं कि भाई इस चीज़ को कंटिन्यू किया नहीं किया जाए। हालांकि जितनी तवानाई की ज़रूरत पाकिस्तान में है और ये सरासर 100% से भी ज़्यादा हमारे फायदे में है, लेकिन इसके बावजूद वो हीलो हुज्जत से काम ले रहे हैं, बहाने बना रहे हैं ताकि इससे मुआहदे से किसी तरह निकल जाए। तो ये कोई दानिशमंदी की बात नहीं है और ये
बहुत शुक्रिया आपका परवेश शफी साहब।
एक्सटर्नल प्रेशर जो है खासतौर पर अरब कंट्रीज का, सऊदी अरब का, ये उस चीज़ को रिफ्लेक्ट करता है क्योंकि ये सब लोग वहाँ पनाह लिए हुए होते हैं, सालों साल वहाँ पे गुजारे होते हैं।
जी जी बहुत शुक्रिया आपका। हमारे पास वक्त अब सिर्फ 2 से 2.5 मिनट का बचा है। यार बुखारी साहब, आखिरी सवाल मैं कहना चाहूँगा कि आसिफ अली जरदारी साहब सुबुकदोष होने के बाद अहदे सदारत से उन्होंने लाहौर का रुख किया और वहाँ पर अपनी पहली प्रेस कॉन्फ्रेंस की और नामानिगारों से वहाँ पर खिताब किया, तो लाहौर का इंतखाब करने का क्या मकसद हो सकता है आपके ख्याल में, या वहाँ जो सियासी हलके हैं या जो सहाफ़ी आज़ाद हों क्या समझते हैं?
जी बिल्कुल, पाकिस्तान पीपल्स पार्टी के जो बानी हैं वो शहीद ज़ुल्फ़िकार अली भुट्टो, उन्होंने भी जब अपनी सियासत का आगाज़ किया था तो लाहौर से ही किया था और उन्होंने पंजाब को, चूँकि पंजाब एक बड़ा सूबा है और पंजाब को उन्होंने बहुत अहमियत दी थी, उसके बाद जो है वो पाकिस्तान पीपल्स पार्टी के हाथ से धीरे धीरे पंजाब जो है वो हाथ से निकलता गया और वो पाकिस्तान पीपल्स पार्टी वो सियासत नहीं कर सकी पंजाब में जिस तरह के उसे करना चाहिए थी। तो इसलिए आसिफ अली जरदारी मैं ये समझता हूँ कि उनके जहन में भी यही बात है कि पंजाब को की सियासत पाकिस्तान की सियासत पे हावी है, पाकिस्तान की सियासत में पंजाब का बहुत बड़ा किरदार है, इसलिए पंजाब में सियासत करके पंजाब में अपने जो है हामी बढ़ाने चाहिए। तो इसलिए मैं ये समझता हूँ क्योंकि मैं ये आसिफ अली जरदारी साहब को जब वो सदर नहीं थे सेंटर के सेनेटर थे तो उस ज़माने में भी मिलता था, उस ज़माने की उनकी ख्वाहिशात थी कि वो पंजाब को अहमियत देंगे और लाहौर में घर बनाएंगे और लाहौर में बैठेंगे और उस ज़माने में हमें वो ये भी कहा करते थे कि मैं मीडिया में भी काम करूँगा, मैं टीवी चैनल भी लाऊँगा और अखबार भी अपना निकालूंगा, और ये शायद अभी उनके जहन में हो या ना हो, बहरहाल वो पंजाब को वो अहमियत देते थे क्योंकि सिंध तो वो उनका होम टाउन है, सिंध के लोग जो हैं उनको चाहते हैं, ज़ाहिर है अभी उन्होंने ये इन इलेक्शन में भी सिंध ने उनको भरपूर मैंडेट दिया है, तो वो पंजाब पे तवज्जो रखना चाहते थे, इसलिए वो पंजाब में बैठे हैं और अब वो पंजाब में सियासत करेंगे और पंजाब जाहिर है कि वो उनकी पार्टी की तरफ से पंजाब निगलेक्टेड था, अब वो पंजाब के ऊपर वो अपना ये
बहुत शुक्रिया आपका
पंजाब में से अपने वोट ग्रैब करने की कोशिश करेंगे, ये उनका उनके पीछे वो जो था एक थी।
यार साहब बहुत शुक्रिया आपका, बहुत शुक्रिया। नाज़रीन आपने हमारे मेहमानों की गुफ्तगू सुनी, वक्त खत्म होता है, इजाजत दीजिए, खुदा हाफिज़।